हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। कुशवाडिया जाति तराईका विभिन्न स्थानहरूमा बसोबास गर्ने एक लोपोन्मुख समुदाय हो। घुमन्ते जीवनको परम्परा हुँदै आएको यो जातिलाई आफ्ना पेसाका आधारमा पत्थरकट्टा पनि भनिन्छ। आजको कार्यक्रममा हामीले यसै कुशवाडिया समुदायको जातीय संस्कार संस्कृतिहरू सम्बन्धी सामग्री समेटेका छौँ। कुशवाडिया जातिको वर्तमान अवस्था, परम्परा र कुशवाडिया उत्थान सङ्घका गतिविधि सम्बन्धमा सङ्घका केन्द्रीय अध्यक्ष राजु कुशवाडियासँगको कुराकानी पनि राख्नेछौँ। कार्यक्रम सुन्दै रहनुहोला। कुशवाडियाहरू विशेष गरी तराईका जिल्लाका सदरमुकामका बजार छेउछाउका बाटाका किनार किनारमा बसी आफ्नो व्यापार व्यवसाय गरिरहेका देखिन्छन्। यिनीहरूको पुर्ख्यौली पेसा अनुसार खोला वा कुनै पहराबाट ढुङ्गा निकाली लोहरा सिलौटा खल चन्दन घुट्ने चनौटा जाँतो आदि सामान तयार गरी गुजारा चलाउने गर्दछन्। कुशवाडिया जातिको परम्परा र संस्कार संस्कृति सम्बन्धी आजका सामग्री नेपालका जातीय संस्कार पुस्तकमा शान्ता मानवीले लेख्नु भएको लेखका आधारमा तयार पारेका छौँ। पारम्परिक रूपमा हेर्दा कुशवाडियाहरूको स्थायी बसोबासको कुनै टुङ्गो नभएकाले संस्कार र संस्कृतिमा पनि केही भिन्नता देखिन्छ। कतै शीतला महारानी मातालाई आफ्नो कुलदेवता बताउँछन् भने कतै महामाता देवी बताउँछन्। त्यस्तै कतै ठकुराइन माता र मौसनिया पितृदेवता पुज्ने गरेको बताउँछन्। यो जातिमा पास्नी गर्ने प्रचलन देखिँदैन। छोरा 2 वा 3 वर्षको हुँदा मुण्डन गर्ने चलन रहेको पाइन्छ। आफ्नै श्रम पौरख र संस्कारमा रमाउने कुशवाडियाहरू स्वाभिमानी स्वावलम्बी देखिन्छन्। कुशवाडियाहरू छरिएर रहेकाले उनीहरूको संस्कार संस्कृतिमा स्थानीयता अनुसार केही विविधता पनि पाइन्छ। व्यापारका क्रममा हिँड्दा आफ्ना परिवारका साथमा समूह समूह भई हिँड्दछन्। उनीहरू जहाँ पुग्छन् त्यहीँका साना ठुला बजारका छेउछाउ र मूल बाटाका एक किनारमा आफ्ना उत्पादनको पसल फिजाउने पारम्परिक प्रचलन पाइन्छ। त्यसकै आसपासतिर ससाना पाल टाँगेर आफ्नो परिवारले अलग अलग समूहमा अस्थायी रूपमा बस्ने गरेको पाइन्छ। कुशवाडियाहरूको बसोबास निकै सरल किसिमले भएको पाइन्छ। उनीहरू बाँसका टाटीका भित्ता फुसका छाना लगाएर सजाइएका अस्थायी झुपडीमा रहेका हुन्छन्। यिनीहरूमा कृषि पेसामा लाग्नुभन्दा छिनो हातमा लिएर ढुङ्गा कुद्ने काममा नै लागेर जीविकोपार्जन गर्दै आएको संस्कार संस्कृति नै रहेको पाइन्छ। यिनीहरू अर्काको मजदुरी गर्न जाने मामिलामा पनि रुचि देखाउँदैनन्। साँझ बिहानको छाकै बस्न लाग्यो, खानेकुरा सकियो भने बरु उनीहरू जङ्गलतिर गएर कन्दमूल खोज्ने, शिकार गर्नेतर्फ उन्मुख हुने उनीहरूको संस्कार रहेको पाइन्छ। मूल रूपमा तराईमै बसोबास गर्ने जाति भएकाले कुशवाडियाहरूको संस्कार संस्कृति तराईवासीहरूसँग नै मिल्दोजुल्दो देखिन्छ। कुशवाडियाहरूका सामाजिक संस्कारहरूबारे अब एकैछिन प्रवेश गरौँ। कुशवाडिया जातिमा छोरा जन्मदा हर्ष बढाई हुने गर्दछ। छैठी कर्म पनि गच्छे अनुसार आफन्तहरू बोलाई धुमधामका साथ खानपिन समेत गरी मनाइने गरिन्छ। जन्मेका 12 दिनमा छोराको न्वारन कर्म हुन्छ। आफ्ना जातिका पुरोहितले शिशुको नामकरण गर्ने गर्दछन्। धोबीले सुनपानी छर्किदिएर घर र सुत्केरी चोख्याउने चलन रहेको छ। छोरीको न्वारनमा भने कसैले 12 दिनमा र कसैले 1.5 महिनामा चोख्याउने गरेको पाइन्छ। साथै 3 नहान 3 दिन लगातार नुहाउने र 5 नहान अर्थात् 5 दिनमा नुहाएर स्वतः चोखिने गरिन्छ भन्ने भनाइ पाइन्छ। कुशवाडिया समाजमा छोरो 2-3 वर्षको भएपछि मुण्डन कर्म सम्पन्न गरिन्छ। पुगीसरी आउनेले विन्ध्याचल पुर्याई बालकको मुण्डन गराइने चलन पनि छ। यस अवसरमा मावलीको उपस्थिति सकेसम्म हुनु जरुरी मानिन्छ। नातेदार इष्टमित्र बोलाई सामान्य उत्सव समेत गरी मुण्डन हुने बच्चालाई केही उपहार दिने प्रचलन समेत रहेको पाइन्छ। कुशवाडिया समाजमा परम्परागत विवाहका मुख्य 2 विधि छन्। केटाकेटी 4-5 वर्षको उमेरका भएपछि बरछोकाई अर्थात् विवाहको कुरा पक्का गर्ने पारम्परिक प्रचलनमा देखिन्छ। दुल्हा पक्षले केटीलाई माइतीमै छोड्छन्। बरछेकाई अर्थात् मगनी हुँदा केटा पक्षले केटी पक्षलाई केही रकम दिनुपर्दछ। खानपिनमा संस्कार अनुसार रक्सी, कुखुराको मासु आदि परिकार खाएर बिहे पक्का गरिन्छ। दाइजो स्वरूप केही बाटा, थाल, बटुका आदि भाँडा बर्तन दिने गरिन्छ। त्यसबाहेक आफ्नो सामुदायिक पोसाक छोरीलाई लेहेङ्गा र समिज अग्रणा अर्थात् सल पछ्यौरा ज्वाइँलाई कमिज कछाड उपहार दिने गरिन्छ। पारम्परिक प्रचलन अनुसार भर छेकाई गरेर कुरा पक्का गरिएका केटाकेटीको बिहे पछि उमेर पुगेपछि विवाह गरे जस्तै गौना गरी छोरीलाई घर पठाउने गरिन्छ। दुल्हा पक्षले गौना गरी दुलहीलाई जाँदा केही रकम दिने चलन छ भने दुलही पक्षबाट पनि गच्छे अनुसार केही भाँडा बर्तन र कतै कतै जन्ते बाख्रो पनि दिई विदाई गर्ने पारम्परिक प्रचलनमा पाइन्छ। विवाहको कुरा छिन्दा केटा पक्षबाट उपहार दिने प्रचलन रहेको छ। त्यस्तो उपहार नगद पनि हुने गर्छ। केटा पक्षले एउटा थाल समेत किनेर केटीका माइतीमा पठाइदिनु पर्दछ। पछि विवाहमा जाँदा त्यही थालमा केटीका माइती पक्षले फुल चामल राखेर बेहुलाका पाउ पुज्ने गर्दछन्। विवाहका दिन पाउ पुजेपछि बेहुला बेहुलीलाई मण्डप वरिपरि सात फेरा घुम्न लगाइन्छ। त्यसरी घुम्दा घिउमा मलेका सुपारी र पान हवन गर्दै घुम्दछन्। जसले हवन गरेको सुपारी पान हुर्र बल्छ उसको जित भएको मानिन्छ। त्यस्तै कौडा खेलमा एउटा माटाको गाग्रामा सातवटा कौडा हालिन्छ। त्यसमा बेहुला बेहुली दुवैले एकैपटक पानीको गाग्रोभित्र हात उल्टो पारी पसाउँदछन्। ती कौडा जसले छिटो निकाल्छ उसैको जित भएको समेत मानिन्छ। उक्त खेलपछि दुलहीका दाजुभाइ दिदीबहिनीले दुलहालाई खुवाउने कार्य गर्दछन् र त्यसपछि जन्तीलाई खुवाउने गरिन्छ। कुसवाडिया समुदायमा विवाह गौना आदि सबैजसो चाडपर्वमा उत्सव र रमाइलो गर्ने परम्परा छ। कुसवाडिया समाजमा पहिलो होस् वा दोस्रो आफू खुसी बिहे गर्ने जोडीलाई आफ्नै रीतिरिवाज अनुसारको विधि गरेर चोख्याउनु पर्ने चलन छ। चोख्याउनुको अर्थ रित पुर्याउनु भन्ने बुझिन्छ। आफ्नो जातभात मिल्नेमा होस् या नमिल्नेमा होस् अभिभावकको अनुमति बिना आफू खुसी विवाह गर्नेलाई त्यत्तिकै मान्यता दिँदैनन्। त्यसो भए आफ्नो पञ्चायती कचहरी बस्छ। उनीहरूलाई रित पुर्याउन भोज भतेर गरी मिठाई आदि खाई धुमधामसँग उत्सव मनाई चोख्याउने गर्दछन्। यो प्रचलन महिला पुरुष दुवैमा बिना भेदभाव लागू हुन्छ। समाज सञ्चालन गर्ने विधि अनुसार अनुशासन कायम राख्न र समुदायलाई एउटा रीति परिधि र एक सूत्रमा राख्न समाजका वरिष्ठहरूको विशेष भूमिका हुने हुनाले र प्रचलित नियमलाई आफ्नो हातमा लिएकाले कसुरदार हुने भएकाले केही चेतावनी त हुने नै हो। एउटा विधि पुर्याउन नै किन नहोस् यसलाई त्यसरी नै बुझ्नुपर्ने हुन्छ भनेर मानवीले लेख्नु भएको छ। विवाहका पुराना विधि लगायतका प्रचलनहरूमा स्थानीयता र सामाजिक परिवेश अनुसार समयक्रमअनुसार परिवर्तन पनि भइरहेका हुन्छन्। कुसवाडिया जातिको मृत्यु संस्कारमा जुठो बार्दा कतै सात दिन बार्ने चलन छ। कतै पुरुष भए दस दिन र महिला भए नौ दिनसम्म शोक मनाउने गर्दछन्। मृत शरीरलाई गाड्ने गरिन्छ। किरिया बस्ने बाहेक अरूले खानपिन बार्ने गरिँदैन। मृत्यु भएका घरमा नौ वा दस दिन हुँदा धोबीद्वारा पुरै घरभरि सुनपानी छर्केर शुद्ध पार्दछन्। आफन्तहरू समुदायका मुखिया आदि सबैलाई खाना खुवाएर जुठो चोख्याउने गर्दछन्। तर त्यसपछिका समयमा तिथि श्राद्ध आदि गर्ने चलन कुसवाडिया जातिमा रहेको छैन। हाम्रो संस्कृति
हाम्रो परम्परा सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र हाम्रा आस्था हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
अबको क्रममा कुराकानी कुसवाडिया जातिको वर्तमान अवस्था र अरू केही सांस्कृतिक प्रसङ्गमा कुसवाडिया उत्थान सङ्घका केन्द्रीय अध्यक्ष राजु कुसवाडियासँग कुराकानी गरेका छौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
मुख्य गरी कुसवाडियाहरूको बसोबास भएका स्थानहरू चाहिँ कुन कुन हुन्?
यो बाँके बर्दियामा कुसवाडिया कुचबन्दिया छ अनि नवलपरासी रूपन्देही कपिलवस्तु जिल्लामा पत्थरको काम गर्दा पत्थर कटभर अनि त्यही कुसवाडिया पारक पर्सा रौतहा धनुषा सिराहा महोत्तरी थोरै जनसङ्ख्या उता पनि छ तर उतातिर मधेस प्रदेशमा थबै लिखाइदिए तर हाम्रै कुसवाडियै हो अनि अर्को उता कोसीतिर त्यही जाँतो सिलौटो बनाउने हाम्रै कुसवाडिया अन्तर्गत पर्ने तिनवटा जिल्लामा 35 जनसङ्ख्या छ त्यहाँ जाँतो आला र सन्तराज लिखाइदिएछ तर कुसवाडी भित्रै पर्ने त्यो थर आफ्नो सबै मिल्छ अनि यो कुसवाडिया अन्तर्गत 2068 12/14 गते गृह मन्त्रालयको जुन पञ्जीकरण छ त्यो किताबमा निकालेछ लोपनु जाति दसवटा जुन पर्छ त्यसमा कुशवाडिया अन्तर्गत पत्थरकट सिलकट कुचबन्धिया कुशबन्धिया पर्छ त्यो खुलाइदिएछ त्यसमा अनि त्यसमा छुट्टै छ थवाई छुट्टै छ सन्तराज अनि जाँतोवाला
हजुर अब स्थानहरू भन्नुपर्दा चाहिँ कुशवाडियाहरू अलि बढी कहाँ रहेको पाइन्छ
सबभन्दा बढी बस्नी नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर 2 को खोलाको छेउमा कुशवाडिया अब नवलपरासीतिर पत्थरकट भन्ने अरू जिल्लामा बाँके पर्दै कुशवाडिया भन्ने तर हाम्रो नवलपरासीमा कुशवाडिया पत्थरकट नवलपरासीको रामग्राम नगरपालिकाको त्यो वडा नम्बर 2 को खोलाको छेउमा बसोबास बढी त्यहाँ छ अनि अर्को नवलपरासीको गोपीगञ्ज भन्ने त्यो बसोबास भन्छ त्यहाँ पनि खोलाको छेउमा कुशवाडिया बढी अनि सुस्ता गाउँपालिकाको वडा नम्बर 5 को त्यहाँ पनि खोलेको छेउमा हाम्रो कुशवाडिया पत्थरकट्टा अहिले पनि बसोबास छन् अनि देवीनगर बुटवलको त्यहाँ पनि खोलेको छेउमा त्यहाँ कुशवाडिया बसे छन् अनि रूपन्देहीको त्यो धगधही भन्दा अलि उत्तर साइडमा त्यहाँ अलि बढी त्यहाँ कुशवाडियाहरू छन् अनि कपिल वस्तुको बहादुरगञ्ज कृष्णनगर अनि तौलिहावाको त्यही बाटोमा अब हाम्रो कुशवाडिया त अब अलिकता पहिला एकदम फिरन्ती समुदायिक जहाँ खाली पायो त्यहीँ अलि पालसाल टाँगेर बस्ने अनि हाम्रो यो कुशवाडिया उत्थान सङ्घको केन्द्रीय कार्यालय नेपालगञ्ज बाँके फुलटेकरा आर्मी केमुको अगाडि छ त्यहाँ बढी पनि छ इन्दरगाउँ रान्झा फुटहा यो तिन ठाउँमा हाम्रो कुशवाडिया त्यहाँ पनि बढी छन् नवलपरासी रूपन्देही कपिल वस्तु र बाँके जिल्लामा चारवटा जिल्लामा कुशवाडिया अलि बढी छन्
अब हालको समयमा चाहिँ कुशवाडियाहरू कहाँ कहाँ पुगेका देखिन्छन् आफ्नो व्यवसायको सिलसिलामा
पहिला सर अब घोडा गधा पाल्ने त्यसैमा खोलामा जाने खोलाबाट ढुङ्गा काट्ने लादनी लाएर अब रुखको तल बस्ने बनाउने अनि घुमेर बेच्ने पहिला त्यो थियो अब अहिले त कोही आफ्नो अगाडि त्यस्तो बस्न दिँदैन रुख पनि छैन अहिले के छ कि 2070 सावन 1 गतिदेखि जुन नेपाल सरकार लोपनमुख पत्थरकट आदिवासी जनजाति हो भनेर सरकारले जुन चिठी पठायो दर्ता भयो भत्ता सुरु भयो भत्ता पाएपछि म केन्द्रीय अध्यक्ष भएपछि म आफै लागेँ कि अब हामी यताउता बढी घुम्न पनि हुँदैन छोराछोरी पढाउन पर्यो त्यो समयदेखि अलिकता केही एक ठाउँमा
एक ठाउँमा बस्ने हजुर परम्परा
अलि त्यो केही सुधार भएछ
कुशवाडियाहरूको जनसङ्ख्या कस्तो देखिन्छ तथ्याङ्कहरूमा
यो 78 जनगणना मैले त्यो पनि हेरेँ 3,343 पहिला पनि लगभग 3,000 त्यस्तै थियो त्यसमा यो पञ्जीकरणले एउटा के त्यसमा अलि मलाई के दुःख लाग्यो कि यो कुशवाडियाभित्रै यो ढुङ्गाना पनि पर्छ त्यहाँ लेखिदिनु भएछ अनि त्यो ढुङ्गाना हाम्रो कुशवाडिया होइन अनि त्यति 3,343 देशभरिमा कुशवाडियाको जनसङ्ख्या देखियो अनि यो गृह मन्त्रालयको पञ्जीकरण विभागमा मैले गएर बुझेँ त्यहाँ देशभरिमा भत्ता खानी 1584 जम्मा मैले देशभरिमा भत्ता खानी कुशवाडिया पाएँ सर कुशवाडिया लोपन्मुख आदिवासी जनजाति भत्ता खानी त्यति देख्यो अनि किताबमा त्यति 3,343 देखाइदियो अनि त्यसमा कोशी प्रदेशको मोरङ झापा अनि त्यो तिनवटा जिल्लामा जुन मैले 35 जनसङ्ख्या हजुरलाई भने त्यो अहिले के छ कि यो जनजातिभित्र यो कुशवाडिया अन्तर्गत पर्दैन म अध्यक्ष भएपछि 80 पनि मैले गएँ प्रतिष्ठानले एउटा सानो कार्यक्रम लिएर गएँ त्यहाँ कार्यक्रम दमकमा गरेँ त्यहाँ अब नगरपालिका प्रमुख अनि सिडिओ साहबलाई अनि एसपी साहबलाई बोलाएर हामी त अब अल्पसङ्ख्या जाति हो र यस्तो उस्तो हो भने त्यसपछि त्यहाँ भन्नुभयो यो ठिक छ तपाईँ यो जनजाति उत्थान प्रतिष्ठानले गरेपछि पञ्जीकरणमा त्यो पठाइदिएपछि तपाईँ सिफारिस दिनु तपाईँको सामुदायिक हो भने अनि मैले सिफारिस गरेर यो जनजाति प्रतिष्ठानमा दिएँ त्यसपछि त्यो चिठी म ठिक्कै 5 पहिला म आफै आएर कोशीको साथीहरूलाई बोलाएर म डेलिगेसन प्रतिष्ठान पनि अनि हाम्रो जनजाति आयोग छ म आफै गएर त्यहाँ चिठी दिएँ यो कुशवाडिया अन्तर्गत पर्छ अनि हाम्रो पञ्जीकरण पहिले मैले त्यो सबै साथीहरूलाई लाएर त्यहाँ अनि हाम्रै सामुदायिक हो भनेर प्रमाण पुरै प्रमाण दिएँ अनि ठिक छ त्यो हामी बिस्तारै गर्छौँ त्यो भत्ता उता पासेन कोशीतिर हाम्रै सामुदायिक हो त्यो
अब कुशवाडियाहरूले पत्थर पाएनन् भने राम्रो पत्थर ल्याउनलाई विन्ध्याचल पर्वतबाट पनि पत्थर ल्याउने गरिन्थ्यो भनिन्छ यो विन्ध्याचल पर्वतसँग यहाँहरूको सम्बन्ध के देखिन्छ परम्परागत रूपमा त्यहाँको ढुङ्गा चलाइने भएर हो कि के हो
पहिला इन्डियाको त्यो विन्ध्याचलको अयोध्यातिरको मिर्जापुरतिरको यो रातो ढुङ्गा लाएर इन्डियाको बोर्डरको छेउमा झार थियो साहुहरू अनि यताको नेपालको पनि ढुङ्गा बेच्ने अनि त्यो पनि एउटा सहजता बढी मिहिनेत लाग्छ अनि त्यहाँ गएर एउटा दुइटा हामी किनेर बुवा आमा बेच्नुहुन्थ्यो म सानो भएको बेला अनि एकासी यो हाम्रो यो कुसमाडिया लोपन जातिको पुर्खौली पेसा यो ढुङ्गैको जाँतो सिलौटो बेचेर आफ्नो जीविका चलाउने जुन पुर्खौली पेसा थियो अहिले नेपालमा ढुङ्गा हाम्रो जति पनि छ इन्डियाभन्दा धेरै हाम्रो नेपालमा छ सर तर हामी काम गरेर खान खोजेछन् त्यसमा स्थानीय सरकारले वन विभागले हामीलाई निकाल्न दिँदैन अनि त्यही भएर सर यो एउटा कुसमाडियाको अध्यक्ष म भएपछि देशभरिका कुसमाडियाले राजु सर एकचोटि अब हाम्रो अभिभावक तपाईँ हो यता ढुङ्गा निकाल्न दिएन अब हामी इन्डियाबाट लिएर आउने ढुङ्गा त्यो कसरी हुन्छ मिलाइदिन पर्यो त्यसपछि म लागेर हाम्रो गृह मन्त्रालयमा अर्थ मन्त्रालयमा कुरो राखेँ अनि त्यसपछि वीरगन्जको रक्सौल भन्सारमा अनि नौलपरासीको महेशपुर भन्सारमा म आफै गएर भन्सारमा त्यहाँ नौलपरासीको सिडी साहबलाई भनेर अनि राजुजी बरु यतै नेपालैको ढुङ्गा बरु बेच्नु के गर्नुपर्छ त्यहाँ एकदम राम्रो त्यहाँ मैले एउटा अभिभावक मैले पाएँ त्यहाँको सिडी साहब भन्नुभयो अनि तपाईँ लोपन्नु कति सीमान्तकृत जाति हो उताबाट किनेर लाउँदा अलि महँगो पर्छ यतै कुन जिल्लामा हाम्रो जिल्लामा तपाईँ भन्नुहोस् म मिलाइदिन्छु अनि बरघाट खोलामा गएँ सोनवल खोलामा गएँ तर खासै त्यस्तो ढुङ्गा पाएन अनि त्यही भएर महेश्वर भन्सारबाट हाकिम साहबसित कुरो गरेर हामी लगभग 8-10 जना मिलेर जुन नेपाल सरकार जुन भत्ता दिन्छ सर सामाजिक सुरक्षा भत्ता थोरै थोरै हामी त्यो जम्मा गरेर अब हामी 400-500 उता इन्डियाबाट किनेर अनि महेश्वर भन्सार गर्ने सल्लाह गरेर भन्सारहरू अलिकता तिर लिएर आउने अनि सरावलको वडा नम्बर 5 गाडी आउँछ त्यहीँ अनि त्यहीँबाट हामी सबै किनेर अब कपिलवस्तुसम्म यता पूर्वसम्म अनि त्यो ढुङ्गा थोरै थोरै किनेर हामी बेचेर आफ्नो जीविका हामी चलाइरहेछौँ
यहाँहरूको बसोबास त काठमाडौँ उपत्यकामा पनि देखिन्छ नि ठाउँ ठाउँ
हजुर
यता चाहिँ कुन ढुङ्गा चलाउनुहुन्छ
यता म आफै सर यो नयाँ बस पाराकको गङ्गोफुर बिजीमालको छेउमा आफै बस्छु पुरै टोली हामी बसेथ्यौँ पाल टाँगेर जडीबुटी अनि चाबेलतिर तर अहिले अब अलिकता अब बस्न मिल्दैन म आफै सल्लाह गरेँ बरु अब त्यस्तो छ भने किन ढुङ्गा त्यो त्यस्तो गर्ने अब हामी बरु अलिकता अब केही व्यवस्थापन गर्न पर्यो त्यसपछि हामी कुना कुनामा त्यो राख्ने तर त्यो ढुङ्गा हाम्रै नेपालको पनि छ रूपन्देहीको बुटवल तिनाव खोलाको नौलपरासी दुम्कीमा सर्दीतिरको विनय खोलाको अनि यता हाम्रो 12 जिल्लाको अब सेमरा यो पहाडमा खोला छ त्यहाँबाट पनि साथीहरू निकालेर नेपालको पनि ढुङ्गा हामी बेच्छौँ सर पहिला त बाटैबाट एउटा दुइटा बेच्थ्यो अब त यस्तो अब बनाउने बनाएर के गर्ने आफै अलिकता अब साइकलमा घर घरै अब डुलेर एउटा दुइटा त्यो बेच्ने बिके भने त्यो पैसा र सामाजिक सुरक्षा भत्ता जुन छ त्यसैमा अलिकता आफ्नो जीविका चलेछ तर व्यापार छैन यो ढुङ्गा बेचेर अहिले त गाह्रो छ
अब अहिले पछिल्लो समय त औद्योगिक उत्पादनबाट आएका उपकरणहरू धेरै प्रचलनमा आएका छन् भान्साहरूमा होइन अब कुट्ने पिस्ने सामग्रीको ठाउँमा चाहिँ होइन अब यसले चाहिँ यहाँहरूको परम्परागत व्यवसायमा चाहिँ कस्तो असर पार्यो
त्यो धेरै असर पारेको छ अहिले सर एकदमै हाम्रो यो कुसवाडिया लोपनौ जातिको जीवन एकदम सङ्कटमा छ एक नम्बरमा त ढुङ्गा पा छैन महँगो ढुङ्गा छ त्यसपछि यो ढुङ्गै अब बिक्दैन सर यो मिक्सचर आएपछि अब ढुङ्गाको अब ओखली जाँता हामी बनाउँथ्यौँ सिलौटो बनाउँथ्यौँ अहिले मार्बलको बनाइदिन्छ यो चाइनाले सर एकदम यस्तो यो सेतो मार्बल हुन्छ त्यो अब कुट्ने ओखली बनाइदिन्छ त्यो एकदम सस्तो अहिले अब मान्छे मिहिनेत पनि गर्न खोज्दैन सस्तो दिन्छ कुट्ने त्यही किन्ने त्यो हाम्रो सिलौटो अलि खासै मान्छे किन्नै खोज्दैन कुसमाडियाको यो व्यापार बिजनेस एकदम सङ्कटमा छ
कुसमाडियाहरूको परम्परागत प्रचलन पारम्परिक संस्कृति होइन एक ठाउँमा नबस्ने घुमेर आफ्नो व्यवसाय चलाएर हिँड्ने जहाँ जहाँ स्रोत साधन उपलब्ध छ त्यो परम्परा होइन अब खेतीपाती उपलब्ध भयो भने स्थायी रूपमा खेतीपाती गरी बस्ने सम्भावना चाहिँ कतिको छ भन्ने जिज्ञासा उनीहरूप्रति रहने गरेको पाइन्छ होइन यो प्रश्नमा कुसबाडियाहरूको भनाइ चाहिँ कस्तो रहँदै आएको छ
स्थायी रूपमा अब सेम यो हाम्रो राउटेहरू र यो कुसबाडियाको एकदम मिल्छ पहिला एकदम फिरन्ती 4 यहाँ बस्ने 4 त्यहाँ बस्ने अनि कृषि नगर्ने अर्काको काम नगर्ने आफ्नै काम गर्ने ढुङ्गा काट्ने बेच्ने अनि शिकार खेल्ने कुकुर पाल्ने अनि रमाइलो थियो एकदम खुसी जिन्दगी त्यसैमा अब यो नेपाल सरकार जब भत्ता दिएपछि त्यो भत्ताले धेरै ठुलो राहत पुगाएको छ सर त्यसले अलिकता छोराछोरी पनि पढाउने अनि एक ठाउँ बस्न पर्यो, केही गर्न पर्यो, अलिकता केही सुधार, त्यो सामाजिक सुरक्षा भत्ताले सर सुधार केही भएको छ, एक ठाउँमा बस्ने, धेरै डुलडाल नगर्ने, त्यो मनमा अलिक सोच त्यो आएछ।
हजुर, अब कृषिमा परिश्रम गरेर पनि लामो समय 3 महिना 6 महिना पर्खिनुपर्ने अनि मात्र कृषि उपज प्राप्त हुने होइन, त्यस्तो लामो समयपछि प्राप्त हुने आर्जनबाट चाहिँ कुसवाडियाहरू त्यति आकर्षित छैनन्
छैन सर
भन्ने पाइन्थ्यो नि
हजुर,
अहिले कस्तो छ धारणा?
अब ठिकै छ, अब पहिला अब के गर्ने, अब मान्छे अब अहिले त अब संसारै त्यस्तै मिहिनेत गर्न खोज्दैन, तपाईँ हाम्रो कुसवाडियामा अलिकता मलाई के छ, हाम्रो कुसवाडियाको छुट्टै मिहिनेत गर्छन् सबैले, सिलौटो नबिकेर पनि खोलामा अब गएर काट्ने अहिले पनि खोज्ने, सब ढुङ्गा बन्दैन, खोज्ने ला बनाएर अब मिहिनेत गर्न खोज्छन् अहिले पनि धेरै हाम्रो मिहिनेत गर्छ।
हजुर, ढुङ्गा बाहेकका अरू पेसाहरू के गर्छन् कुसवाडियाहरू?
पहिला लगभग यो 25 वर्ष पहिला सेतो पाट हुन्छ सर, यो भैँसी गाईको यो बान्ने, त्यो हामी दामला रसी बनाउँथ्यौँ,
मुखारीहरू, दामला डोरी,
दामला डोरीहरू, बुवा आमा दाई अनि म आफै 10 वर्षको उमेरमा म आफै बनाउँथेँ, उता विराटनगरबाट लिएर आउने किनेर, अनि त्यो बनाएर हामी धानबाट साट्थ्यौँ सर।
कुस बन्दिया, कुस बाँदिया भनेको पनि पाइन्छ नि कुसवाडिया,
यो
पेसागत रूप हो कि
हो? अब जस्तो हाम्रो अब पत्थरको काम गर्यो भने पत्थरकट्टा नाम भयो एउटा, यो कुचबन्दिया यो नाम कहाँबाट आयो सर? यो जमिन मुनि हुन्छ एउटा जरो हुन्छ के एउटा त्यो पौधै मानौँ न, त्यो पहिला बुवा आमाले अनि खनेर त्यो निकाल्ने जरा, त्यो निकालेर अनि कता त्यसलाई कुच्ने, अनि कुचेर धुप्प खालेर कुच्ने, कुचेर अनि त्यो कपाल कोर्नी बनाउने, त्यो बाँधेर त्यो कुचेर अनि त्यो कपाल कोर्नी भने कुचबन्दी अब सर।
हजुर, थाक्रो काइयो बनाउने,
हजुर हजुर,
ए त्यो भएर कुचबन्दी,
कुचबन्दी
अब। अब कुसवाडियाहरूको शैक्षिक अवस्था चाहिँ कस्तो छ यो पछिल्लो दशक भएका परिवर्तनहरू?
एकदम राम्रो, कि एउटा लोपन हो कति सीमान्तकृत जातिको लागि, डाक्टर इन्जिनियर पढ्नलाई नेपाल सरकारले जुन व्यवस्था गरेको छ, डाक्टर इन्जिनियर पढ्न मिल्छ फेरि लोपन जातिलाई, यतातिर भत्ता पनि पाउने, उता डाक्टर इन्जिनियर पढ्नलाई फेरि छ, अनि त्यो छोराछोरीले पढाउन पर्यो, त्यो धेरै ठुलो सहयोग पाछन्, त्यो परिवर्तन मान्नै पर्यो।
त्यस्तो पढाइ गरेका कुसवाडियाहरू कोही सम्झनुहुन्छ?
हाम्रो नवलप्रासीको सरावल गाउँपालिकाबाट 2 बच्चा, एउटा सुनवल नगरपालिका वडा नम्बर 2 एउटा प्रदीप पत्रकट, अनि सरावल गाउँपालिका 5 दिनेश र नरेश पत्रकट, सिटिबिटीबाट 2070 सायद त्यो गरेको थियो, मैले हेरेँ सुने, भेटनरी अर्घाखाँचीमा पढ्न पाएँ, अनि एउटा नेपालगञ्ज सिभिल इन्जिनियर पढ्न पाएँ त्यो सिटिबिटीबाट। मलाई एकदम खुसी लाग्छ कि नेपाल सरकार जुन यो लोपनु जातिको 10 लोपनु जातिलाई व्यवस्था गर्यो, अनि त्यो पढ्न पायो, धेरै मिहिनेत गर्यो, मैले आफै घरिघरि गएर बाबु पढ्न पर्छ, त्यो सरकारले त्यति लगाइ लगाएर त्यो गरेछ, बच्चाहरू मिहिनेत गर्यो, 3 भेटनरी एउटा सिभिल इन्जिनियर, त्यो पढेर अलिकता सिप छ काम गरेर अनि करारमा, अनि त्यो गरेर केही सहयोग त्यो पनि भएछ।
अब कुसवाडियाहरू पहिला जसरी घुमन्ते जीवन थियो होइन,
हजुर,
अब यो परम्परा नै मन पराउने कुसवाडियाहरू पनि होलान्, अब एक ठाउँमा बसेर शिक्षा आर्जन गर्ने र अरू व्यावसायिक सिपहरू सिक्ने जागिर खाने सन्दर्भमा चाहिँ कुसवाडियाहरू कतिको आकर्षित भएको देखिन्छ अहिले?
अब सर पहिला त अब हाम्रो एक ठाउँ नबसेपछि त पढाउन मिल्दैन, म अध्यक्ष भएपछि हामी काम गर्ने हो, तर एक ठाउँमा बच्चाहरूलाई अब बुढीबुढामा अथवा बुवा अथवा आमा एक ठाउँमा बस्ने, भाडै लिएर बस्ने, अनि छोराछोरीलाई पढाउने, कहीँ पनि नेपालमा घुमेर काम गरेर आफ्नो 2-4 बसेर आउने, तर एक ठाउँमा बस्ने, त्यो अलिकता केही हाम्रो समुदायिकमा थियो, एक ठाउँ बसेर छोराछोरी पढाउनाले
आफू घुमिरहे पनि,
हजुर
चलन सुरु भएको
छ, चलन सुरु भएको छ सर।
पारम्परिक रूपमा चाहिँ कुसवाडियाहरूका बच्चाहरू आफ्नो पेसा तौर तरिकामा पनि शिक्षित हुने गरेका थिए नि, त्यो चाहिँ कस्तो थियो?
म आफै लगभग 7 थिएँ, कुकुर 4-5 थियो, सिकार खेल्ने, सियाल बिलारो, अनि सँगै म पनि जान्थेँ बुवासँगै, कुकुरले मारेपछि म पनि बोक्ने, अनि लाएर त्यो आगोमा पोल्ने, खाने, पुरा आनन्द, त्यसैमा अरूमा कुनै काममा मनै नलाग्ने, सुत्ने फेरि बिहानै त्यही सिकारे खेल्ने,
अनि ढुङ्गाको कामहरू पनि त सिकिन्थ्यो होला,
अनि ढुङ्गाको काम त अब बुवा आमा गर्नुहुन्थ्यो, त्यस्तो खासै म त लगभग 55 काम मैले सुरु गरेँ, यो अब आमा बितेपछि म आफै अलिक काम सुरु गरेँ आफ्नै सर ढुङ्गैको।
अनि वैदेशिक रोजगारतिर जाने प्रचलन चाहिँ कतिको छ यो?
त्यो चेतनै छैन सर अहिले, कमसेकम अलिकता अब मिहिनेत त हामी यही गर्छौँ, अलि राम्रो ठाउँमा त्यति मिहिनेत गऱ्यो भने 2-4 आउँछ, गर्न खोज्छ, अब 1-2 बच्चाहरू पनि बाहिर गयो, दुःख पायो, त्यहाँ भत्ताको पैसा रिनसिन खोजेर गयो, काम भएन, फर्केर आयो अनि डरायो।
अर्का कहाँ काम गर्न र कृषि गर्न नै नरुचाउने नै संस्कृति भएको पाइन्छ नि त, होइन?
पाइन्छ हो सर, अरू काम गर्दैन, आफ्नै काम गर्ने मनैमा त्यो छ कि अर्काको काम नगर्ने, आफ्नै बरु सिलौटै बेच्ने, आफ्नै त्यो गर्ने खाने, बस त्यसैमा आफ्नो परिवारसित बस्ने, जे छ आफ्नो त्यसैमा आफ्नो चित्त बुझाउने सन्तुष्टि त्यसैमा हाम्रो कुसवाडियामा।
अब सांस्कृतिक विशेषता भएको एउटा जाति समुदाय, मातृभाषाको रूपमा चाहिँ कुन भाषालाई यहाँ आफ्नो मातृभाषाको रूपमा प्रयोग गर्नुहुन्छ?
अब हाम्रो यो कुसवाडियाको भाषा यो गिहारा भाषा हो। हाम्रो जातिमा बैठक कार्यक्रम भएपछि म आफै आफ्नै भाषा गिहारा भाषा बोल्छु। म
गिहारा भाषा चाहिँ कुन चाहिँ अरू भाषासँग अलि नजिक अलि लगभग बुझिने उस्तै उस्तै जस्तो छ?
गिहारा भाषा त्यो नेपालमा त्यस्तो बोल्ने भाषा छैन, मैले त पाएन त्यस्तो।
तपाईँहरू कुसवाडियाहरू कतिले चाहिँ यो गिहारा भाषा बुझ्छन् बोल्छन्?
अब जुन बच्चाहरू छन् अब तराईतिर बस्यो भने अब यो भोजपुरी बोल्ने मैथिली बोल्ने त्यही बोल्छ, तर घरमा आएपछि हाम्रै गिहारै भाषा बोल्छ सर।
हजुर, गिहारै भाषा बोलिने टोल अथवा बस्ती अथवा बसोबास भएको ठाउँ चाहिँ अहिले कुन कुन होला?
अहिले सर गिहारा बोल्ने रूपन्देहीको पटखौली, त्यसपछि कपिल वस्तुको बहादुरगञ्ज, नवलपरासीको सुस्ता रामगराम, अनि बाह्र जिल्लाको कलैया उपमहानगरपालिका, नेपालगञ्जको फुलटेकरा रान्झा फुटहा इन्दरगाउँ, आफ्नै गिहारै भाषा हाम्रो कुसवाडियाले बोल्छ।
अब कुसवाडियाहरूका आफ्ना संस्कृति अनुसारका आफ्ना संस्कार अनुसारका विशेष आस्था केन्द्रहरू कहाँ कहाँ छन्, कुन कुन हुन् पूजा आजा गर्ने?
अब पूजा त सर हामी देशभरिको कुसवाडिया सक्दो हामी धेरैचोटि सल्लाह गऱ्यौँ कि अब हामी सालमा एकचोटि अब माता महारानीलाई एकै ठाउँमा हामी भेला भएर गरौँ, तर अलिकता त्यस्तो नभएर अलि दुईवटा जिल्ला जुन नजदिक छ साथी हाम्रो कुसवाडियाहरू भेला भएर सालमा एकचोटि यो हाम्रो माता महारानीलाई पूजा हामी अहिले पनि गर्छौँ।
पहिलेदेखि पनि कुनै आस्था केन्द्रहरू होला नि माता महारानी स्थापना भएका ठाउँहरू?
पहिला त सर मलाई थाहा थिएन, अब हाम्रो पर्सा जिल्लाको यो बगमुर्चा माई हाम्रो माता महारानीको एउटा त्यहाँ मन्दिर पाएँ, म आफै गथेँ 81 सालमा त्यहाँ। त्यहाँ गएपछि गाउँको मान्छे भन्यो यो त तपाईँको कुसवाडियाको देवी हो, त्यहाँ जाँता सिलौटोहरू छ। अनि म सुनेपछि म आफै गएँ त्यहाँ बगमुर्चा देवी माताको मन्दिरमा गएँ, त्यहाँ ठुलो ठुलो जाँतो अहिले पनि त्यहाँ प्रमाणित छ।
पूज्ने देवी देवताहरू चाहिँ कुन कुन हुन्?
पूज्ने हाम्रो कुल देवता माता महारानी, कुल देवता माता महारानी धाइन ठकुरानी, अनि त्यहाँको पुजारी यो माना मुनैया।
र आफ्नो मौलिक चाडपर्वहरू चाहिँ के हुन्
कुसवाडियाले? सर अब हामी त अब बढी हामी 3 सालमा एकचोटि भेला भएर 2-3 जिल्ला जुन नजिक छ हामी एक ठाउँमा भेला भएर माता महारानीलाई पूजा गर्ने, यो बुङ्गुर हुन्छ कालो, पूजा माता महारानीलाई चढाउने, अनि त्यो प्रसाद खाने आपसमा त्यो भजन भाव गाउने अनि रमाइलो गर्ने त्यो छ। अनि
त्यो चाहिँ कुन ठाउँमा?
त्यो हाम्रो नवलपरासीमा पनि छ, मध्य प्रदेशमा पनि छ, अनि बाँके जिल्लामा पनि छ।
अब अन्तमा कुसवाडिया उत्थान सङ्घका केन्द्रीय अध्यक्ष हुनुहुन्छ, यो सङ्घका गतिविधिहरू केही बताइदिनुहोस् न।
अब अहिले सर असारको 8 गते 12 जिल्ला कलैया वडा नम्बर 6 मा आफै यो नेपाल सरकार जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एउटा सानो कार्यक्रम यो मध्य प्रदेशको अनि कोशीको सबै हाम्रो कुसवाडिया साथीहरू आएर हामी कार्यक्रम गरे, चेतनामूलक कार्यक्रम। प्रस्ताव यही आयो, अब त्यहाँ हाम्रो पत्रकार महासङ्घको उपाध्यक्ष सर आउनुभएको थियो, अनि 2-4 पार्टीको पनि मान्छे, अनि हाम्रो यो नेपाल सरकार जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको यो योजना प्रमुख दिवा सर राई जानुभएको थियो प्रतिष्ठानबाट। सबैको अब त्यही सल्लाह सुझाव त्यहाँले दिनुभयो कि आफ्नो छोराछोरी पढाउन पर्यो अनि तपाईँ एक ठाउँमा बस्न पर्यो। अहिले पनि 12 जिल्लाको कलैयामा त्यो भाडामा लिएर पाल टाँगेर बस्नुभएको छ। कलैया उपमहानगरपालिकाको मेयरले त्यहाँ 34 घर यो हाम्रो थबै समुदायको लगभग 3 पुस्तादेखि त्यहाँ बसोबास गर्दै आएको थियो, त्यहाँ विनोद शाह जब मेयर भएपछि एउटा त्यहाँलाई मैले एकदम धन्यवाद पनि दिन चाहन्छु आफ्नो यो कुसवाडियाको तर्फबाट कि 34 घर त्यहाँ मेयर साहबले बनाइदिनुभएको छ। त्यहाँ हाम्रो प्रतिष्ठानको दिवा सर राई गएर हेर्नुभयो, साह्रै खुसी हुनुभयो कि एउटा थबै लोपनु जाति कुसवाडिया लोपनु जातिलाई त्यहाँ अरू लगभग त्यहाँ पालैमा बसेछ ठाउँ छैन। म त्यहीँ बसे थिएँ गएर आफ्नै समुदायको आफ्नै बस्तीमा बसेँ।
उहाँ हुनुहुन्थ्यो कुसवाडिया उत्थान सङ्घका केन्द्रीय अध्यक्ष राजु कुसवाडिया। लोपोन्मुख रहे पनि यो जाति आफ्नो संस्कृतिमा गौरव गर्दछ। यिनीहरूको चालचलन रहन सहन संस्कार संस्कृति प्रकृतिको नजिक रहेको पाइन्छ, खासै कतै स्थायित्व भएको र अचल सम्पत्ति जोडेको पनि पाइँदैन। कुसवाडियाहरूमा पराश्रित चिन्तन देखिँदैन, आफ्नै सिप र श्रममा रमाएका देखिन्छन्। कम हुँदा पनि भएन भनेर चिन्तित देखिँदैनन्। सन्तोषै रहन्छन्। राम्रै कमाइ भएका बेला मिठो मसिनोमा रमाउँछन्। उनीहरूमा आजको कुरा आज, भोलिका कुरा भोलि भन्ने जस्तो चिन्तन देखिन्छ र व्यापार भएन भने कसैका घरमा मजदुरी गर्न जानुभन्दा शिकार गर्न जङ्गलतिर जान मन पराउँछन्। यिनीहरू अरू जुन समुदायहरू भएका ठाउँमा पुग्छन् त्यहीँका समुदायसँग मिलेर रहने भएकाले संस्कार संस्कृतिमा घुलमिल भए जस्तो देखिन्छ। तर एउटै गोत्रमा बिहेबारी भने चल्दैन। अरू कतिपय जातिको जस्तै कुसवाडिया समुदायको परम्परामा पनि आफ्नै पञ्चायत हुन्छ, मुखिया हुन्छन्। झगडा असमझदारीमा न्याय दिलाइन्छ। गल्ती देखिनेले तिरेको केही रकम खानपिनमा खर्च गरी मेलमिलाप गरिन्छ। अड्डा अदालत नगई नहुनेमा जानै पर्यो, नत्र उनीहरू आफ्नै पञ्चायत र मुखियामा भरोसा गर्दछन्। लोपन्मुख जाति कुसवाडियाको ढुङ्गा कुद्ने सिप र त्यसै आधारमा चलिरहेको घुमन्ते जीवन पद्धतिमा परिवर्तित समयमा अनेक चुनौती त आएका छन् नै, साथै उनीहरूको कौशल पनि आय आर्जनका लागि सङ्कटग्रस्त हुँदै गएको देखिन्छ। आजको कार्यक्रममा हामीले कुसवाडिया जातिको संस्कार परम्परा र जीवनशैली बारेका सामग्री प्रस्तुत गर्यौँ। साथै कुसवाडिया उत्थान सङ्घका केन्द्रीय अध्यक्ष राजु कुसवाडियासँगको कुराकानी राख्यौँ। आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी मिनर्भा वज्राचार्य र पराग पोखरेलसँगै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।